नमस्कार, रेडियो एभरेस्टको खोजमूलक कार्यक्रम प्रकृति र जीवनमा स्वागत छ। म हुँ सबिना राई
र म दोर्जी तामाङ पनि कार्यक्रममा उपस्थित छु। श्रोता, आजदेखि हामी यो कार्यक्रममा मुख्यतया अनुसन्धानात्मक रेडियो पत्रिका श्रृङ्खला मार्फत तपाईँहरूसँग कुराकानी गर्नेछौँ। हाम्रो यो यात्रामा हामी विशेष गरी सोलुखुमुका आदिवासी समुदायहरूको आवाजलाई बढावा दिनेछौँ। हामी छलफल गर्नेछौँ हाम्रा नदीहरू किन सुक्दैछन्, वातावरणीय बहाव ई फ्लोको अवस्था के रहेको छ र हिमनदी फुटेर आउने जोखिम ग्लोफले हामीलाई कति खतरामा पारेको छ।
त्यति मात्र होइन, समग्र प्रकृति, प्राकृतिक स्रोत र जीविकोपार्जन सम्बन्धित रहेर कार्यक्रम प्रस्तुत गर्नेछौँ।
रेडियो कार्यक्रम प्रकृति र जीवन इन्टरन्युज अर्थ जर्नलिजम नेटवर्कको सहकार्य र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित मिडिया फर इन्क्लुसिभ ग्रिन ग्रोथ परियोजना अन्तर्गत उत्पादन गरिएको हो। यो कार्यक्रम सोलुखुम्बु जिल्लाको वातावरणीय परिवर्तनले आदिवासी समुदायको जीवनशैली र प्राकृतिक स्रोतमा पारेको असर दस्तावेजीकरण गर्दै सार्वजनिक जवाबदेहिता र सुशिक्षित निर्णय प्रक्रियालाई सुदृढ पार्ने उद्देश्यमा केन्द्रित छ।
तपाईँले यो कार्यक्रम हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ भने पुनः प्रसारण बुधबार बिहान 6:30 बजेदेखि 7 बजेसम्म सुन्नुहुनेछ।
नेपालमा जलविद्युत विकास सुरु भएको 122 वर्ष भन्दा बढी भयो। नेपाल विद्युत प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार अहिले नेपालको कुल विद्युत जडित क्षमता 3591 मेगावाट पुगेको छ। यसमध्ये 3390 मेगावाट जलविद्युतकै मात्रै हिस्सा हो। पछिल्लो एक वर्षमै हामीले ऊर्जा क्षेत्रमा ठूलो फड्को मारेका छौँ।
अब कोशी प्रदेशको कुरा गरौँ। नेपाल विद्युत प्राधिकरणको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार यस प्रदेशमा साना ठुला गरी 71 वटा आयोजना सञ्चालनमा छन्, जसले कुल 787.75 मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा पुर्याइरहेका छन्। यो गत वर्षको तुलनामा करिब 20% वृद्धि हो।
बिजुली उत्पादनको यो तथ्याङ्क जति उत्साहजनक छ, नदी किनारका बासिन्दाका लागि भने यसले एउटा गम्भीर प्रश्न खडा गरिदिएको छ। के यो विकासले हाम्रो नदीको अस्तित्व मेट्दै त छैन?
हो दोर्जी, र यही प्रश्नको उत्तर आज हामी हाम्रै सोलुखुम्बुका नदी किनारहरूमा खोज्दैछौँ। कोशी प्रदेशका 14 जिल्ला मध्ये हाम्रो सोलुखुम्बु सबैभन्दा धेरै बिजुली उत्पादन गर्ने जिल्ला हो। यहाँका 8 वटा आयोजनाबाट मात्रै 257.43 मेगावाट उत्पादन भइरहेको छ। तर के यो उत्पादनले हाम्रा नदीलाई जीवित राखेको छ त?
श्रोता, आजको श्रृङ्खलामा हामी खोज्दैछौँ सोलुखुम्बुका नदीहरू दिनदिनै सुक्दै गइरहेका छन्, यसको कारण के, जिम्मेवार को र कानूनले के भन्छ? यस विषयमा हामी स्थानीयदेखि उच्च निकायसम्मका प्रतिनिधिहरूसँग गम्भीर कुराकानी गर्नेछौँ।
हो नि, तसर्थ अबको करिब 25 मिनट जति आफ्नो रेडियो मोबाइल सेट छोडेर कतै पनि नजानुहोला र आफ्ना घर परिवार छिमेकीलाई पनि यो कार्यक्रम सुन्नको लागि आग्रह गर्न हार्दिक अनुरोध गर्दछौँ।
सोलुखुम्बुमा रहेका खोला नालाहरू किन सुकिरहेका छन् त? यसको वास्तविकता पत्ता लगाउनका लागि हामी सोलुखोलामा नै पुगेर त्यहाँको केही तथ्यहरू संकलन गर्ने कोसिस गरेका छौँ। सुनौ यो स्थलगत रिपोर्ट।
म अहिले सोलुखोलाको किनारामा छु र यो मङ्सिर पुसको समयमा यहाँ पानी छैन। सोलुखोलामा बगर मात्रै बाँकी छ। यहाँका स्थानीयहरूले भन्दै आएका छन् कि पहिला यो खोलामै माछा मारिन्थ्यो, पौडी मजाले खेलिन्थ्यो, अनि हिउँदमा पनि खोलाले बगाउला कि भन्ने डर सरी हुन्थ्यो। तर विडम्बना, अहिले मानव सभ्यताका जगका रूपमा रहेका सोलुखोला र अन्य नदीहरूमा पानी भेट्न मुस्किल छ। जल विद्युत आयोजनाले न्यूनतम 10% पानी छोड्नुपर्छ। जहाँ म उभिएकी छु त्यसको मास्तिर जल विद्युत आयोजनाको ड्याम छ। ड्यामको मुनि 10% पानीको त कुरै छाडम, एक धारा पानी पनि मुस्किलले खोलामा बगेको छैन। यसले स्थानीय आदिवासीको जीवनचक्रमा नकारात्मक असर पारिरहेको छ भने जलचर प्राणीको त अस्तित्व नै समाप्त भइसक्यो। सोलुखुम्बुको सोलुदुत्कुण्ड नगरपालिका ओडा नम्बर 2 की 90 वर्षीय सुकुमाया श्रेष्ठको स्मरणमा पहिले यही खोलामा हिउँदमा माछा मारेर बेचेको झझलको ताजै छ। उनका बच्चाहरू पौडी खेल्थे, खोला यति ठुलो हुन्थ्यो कि तर्नै नसक्ने। आज भने उहाँलाई सुकाइएका खोला देख्दा बैराग लागेर आउँछ।
यहाँ त वस्तु सब बगाउने, तर्नु नसक्ने मान्छे बगाउने ठुलो हुन्थ्यो नि पहिला त। अहिले त खोइ माछा मार्दैन देख्दिनँ म, धेरै सुकेको छ नि अहिले त मान्छे वरिपरि चर्छ नि हैजो छाड्यो भन्दा अहिले नि ठुलै हुन्छ नि अनि हैजोले गर्दा ऊ त केदारीमा लाउँछ होला सुरुङमा नि सुकेको हैजोले सुकेको भनौँ न धेर त यो आफै आउने खोला पस् खुसी ल्याउनु पायो भन्दा निकै ठुलो आउँछ नि
90 वर्षीय श्रेष्ठको आँखामा खोला सुक्नुको पीडा मात्रै होइन आफ्नो जीवनकालमै हराएको प्रकृतिको कथा छ यस्तै सोलुदुत्कुण्ड नगरपालिका 11 भदौरेका रामकृष्ण भुजेल पनि खोला सुक्न थालेपछि खेतीपातीमै असर परेको सुनाउनुहुन्छ दिनानुदिन पानी सुक्दै जाँदा हिउँदे बाली उत्पादनमा गिरावट आएर भोकमारी भोग्नुपर्ने चिन्ताले उहाँलाई सताउने गर्छ
पहिला त राम्रो थियो नि अब खेतीपाती नै राम्रो हुन्थ्यो भर पराउँदो थियो खोलाको कारणले यो खोला नआउँदा अब चिसो हावा आउँदैन छ दिउँसो नआएपछि पुरा गर्मी नै एकदमै बढेको छ पहिले अब यस्ता मच्छेटहरू केही आउँदैन थिए अहिले मच्छेटले नि एकदम धुरुक्कै भएको छ खोलामा अब धेरै क्षति भएको छ खोलाहरूको नि अब खोला सानो हुनाले माछाहरू अब त्यहाँ खोलामा हुने जीवहरूले अब राम्रोसँग खेल्न ओर्न घुम्न पाएको छैनन् अब त्यहाँ विनाश हुँदै गइरहेको छ अब हामीले बुझे जानेको चाहिँ त्यत्तिकै हो मुख्य कारण चाहिँ अब हाइड्रो नै हो अब हाइड्रोले अब पानी जति हाइड्रोमा लगाएको छ पछिलाई त झनै अहिले भन्दा झनै असर पार्छ होला अहिले नै अब पहिलेको भन्दा यो भन्दा 1.5 वर्ष अगाडि भन्दा अहिले धेरै नै समस्या भइरहेछ
पानी नहुँदा डर फेरिएको छ समस्या फेरिएको छ बेनिकी पुचीमाया श्रेष्ठ भन्नुहुन्छ पहिला खोलाले बगाउँछ भन्ने डर थियो अहिले पानी नहुँदा जङ्गली जनावर घरतिर छिर्न थालेका छन्
सोलु खोला हो पहिला चाहिँ बगाउँछ भन्ने डर थियो अहिले चाहिँ चरा मुसा सबै पारीको जङ्गलको चाहिँ हाम्रो घरतिरै आइसक्यो भनेको अहिले यो हाइड्रो निकालेपछि सुकेको हो अनि कुन बेला हत्या आउँछ बालबालिकाहरू खोलामा खेल्ने बगाउनेको डर कोही कान नसुन्ने खुट्टाले हिँड्नु नहुने खुट्टाको समस्या हुने खोलातिर दाउरा घाँस केही काट्दै गरेको मान्छेलाई बगाउँछ भन्ने डर धेरैको समस्या छ
हाइड्रो निकालेपछि नै हो नदी सुकेको पानी नहुँदा वस्तु भाउ मान्छे सबैलाई अप्ठ्यारो छ सोलु खोलो सुक्दा जीवन मात्रै होइन संस्कार पनि संकटमा परेको कमला भुजेल बताउनुहुन्छ
हामीलाई अहिले खोलाको आवश्यक छ यसो मर्दे घाँटी बगाउने ठाउँ छैन पहिला सागु थाप्नु पर्थ्यो घाँस दाउरा गर्दाखेरि अहिले चाहिँ घाँस दाउरा गर्दाखेरि पर्दैन सागु थाप्नु हिउँदा पनि ठुलो हुन्थ्यो हिउँदा पनि हामी सागु तारेरै ल्याउँथ्यौँ दाउरा बाँस अहिले त केही छैन
यता ध्वज बहादुर भुजेलको भएको केही जग्गा हाइड्रोले क्षति पुर्यायो उहाँलाई केही रोजगारी दिने आश्वासन पनि दिएको थियो तर न उहाँले जागिर पाउनुभयो न त जग्गा अझ भनौ खोलासँगै जोडिएको रोजी रोटी समेत गुमेको बताउनुहुन्छ
हाम्रो रोजगार भनेको नि त्यही हो गुजारा भने त्यसै चलेको थियो तर वास्तवमा हामीले त्यो कुरा राय राख्दाखेरि हामीले एउटा जब चाहिन्छ भन्दाखेरि त्यो पनि मिलेको छैन र वास्तवमा क्लाइन्टसँग राख्दाखेरि यो पानी चाहिँ हामीले किनभने 10% चाहिँ हामीलाई चाहिन्छ यो यहाँ हामीले यहाँनिर खेतीमा युज नगर्न नसकिने योभन्दा तल खेतीमा नि युज गरिरहेको छ पहिला त्यो मगिङदेखि नलाउँ यो माछाहरू यता इतिहास जनावर मासिन्छ भन्दाखेरि तपाईँको यिनीहरूले कानु बतास नलाइकन नि मकिङ त्यही खोलामा भयो अहिले माछाको भनेको देख्नलाई धेरै होइन गयो भने त्यही 10-15 मारिन्छ आधी केजी जति पनि मारिँदैन पहिला हामीले 3-4 केजी माछा पारेर हामीले जीविका चलाएको थियौँ तर अहिले हामीलाई एउटा जब सानो जब दिनु भन्दा पनि हामीलाई मिलेन
साहस ऊर्जा लिमिटेडका सूचना अधिकारी कैलाश निरोलाले जलविद्युत आयोजनाले कानुनी प्रावधानलाई पूर्ण पालना गर्न नसकेको स्वीकार गर्नुभयो तर खोलामा केही मात्रामा पानी छोडेकाले पारिस्थितिक प्रणालीलाई ध्यानमा राखेको बताउनुहुन्छ
समस्या त छ समस्यामा परेका छन् तर हजुरले भने जस्तै कमीले हिँड्ने त्यस्तो अवस्था चाहिँ देखिँदैन होइन त्यस्तो गरेर त गरेका छैन जलचरहरूलाई पनि वातावरणविदहरू आएर एउटा मापदण्ड बनाएको हुन्छ त्यही मापदण्ड अनुसार त्यहाँको खोलाका माछाहरूलाई चाहिँ एउटा तल माथि गर्नको लागि प्ल्याडर भन्ने एउटा बनाएर तल पानी कम हुन्छ त्यो भन्दा माथि आएर बस्नलाई र अरू बेला तल जानलाई त्यो खालको हामीले एउटा बनाएको नि हुन्छ जलचरहरूका लागि अनि अब त्यो सबै हामीले चाहिँ अध्ययन गरेर यो चाहिँ पाँच वर्ष जुन हाम्रो डिजाइनको फेज हुन्छ त्यतिखेर अध्ययन गरेर त्यो अनुसार नै प्रोजेक्टले एउटा मोडालिटी बनायो।
जिल्लामा दर्जनौ जलविद्युतहरू रहेका छन्। कानूनले भन्छ जलविद्युत आयोजनाले कम्तीमा 10% पानी खोलामा छाड्नै पर्छ। हामीले अन्य आयोजनाका प्रतिनिधिलाई प्रत्यक्ष भेट्न र टेलिफोन मार्फत सम्पर्क गर्न खोज्यौं, तर जवाब आयो मौनता बहाना वा सम्पर्कविहीन अवस्था। आज सोलुखुम्बुका खोलाहरू जलविद्युत आयोजनाको ड्यामले भरिएका छन्। पानी छ त हाइड्रोको पाइप लाइनमा मात्र। विकासका नाममा खोला नै सुकाइनुले कतै कालान्तरमा मानव सभ्यतामा नै प्रहार भइरहेको त छैन? सबै सजग बनौ।
श्रोता, सोलु खोलाको किनारबाट रिपोर्टरले पठाएको आवाज हामीले सुन्यौं। खोलाहरू सुकेका छन्, पानी छैन र स्थानीय बासिन्दा त्रस्त छन्। स्थानीयको कुरा सुनिसके पश्चात हामीलाई लाग्यो यसको सम्भावित कारणहरू छन्। एक, जलविद्युत आयोजना। दुई, जलवायु परिवर्तन। र तीन, मौसमी परिवर्तन। यी तीन मध्ये पनि सोलुखुम्बुमा जलविद्युत आयोजनाको लापरवाही मुख्य देखिएको छ। जलविद्युत विकास नीति 2058 अनुसार नदी खोलाको न्यूनतम मासिक औसत बहावको कम्तीमा 10% वा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबाट देखिएको आवश्यक मात्राको पानी नदी खोलामा छोड्नुपर्ने व्यवस्था छ। तर अधिकांश जलविद्युत आयोजनाले नियम पालना गरेका छैनन्। प्रश्न यहाँ खडा हुन्छ, आयोजनाहरू किन कानूनको ठाडो उल्लङ्घन गरिरहेका छन्?
हो सबिना, जलविद्युत आयोजनाको लापरवाही प्रमुख देखिएको यो अवस्थामा कानुनी आधार कति बलियो छ? यही विषयमा गहिरो कानुनी विश्लेषणका लागि हामीसँग हुनुहुन्छ वातावरणीय विषयमा वकालत गर्ने अधिवक्ता दिलराज खनाल।
यो खास गरी जलविद्युत आयोजनाहरूले जलविद्युत आयोजना निर्माण गर्दाखेरि कति पानी प्रयोग गर्न पाउने हो, कति पानी तल्लो तटीय क्षेत्रमा आयोजना भन्दा तल्लो तटीय क्षेत्रमा छोड्नु पर्ने हो भन्ने बारेमा नेपालमा 2-3 कानुनी दस्तावेजहरू छन्। अब हाम्रो देशको सन्दर्भमा के गरियो भने सुरुमा 2058 सालमा एउटा जलविद्युत विकास नीति भन्ने एउटा नीति थियो। त्यो नीतिमा के लेखेको रहेछ भने 10% वा सोभन्दा बढी पनि पानी रिलिज गर्नुपर्ने हुन सक्छ तल्लो तटीय क्षेत्रमा भनेर। अब अहिले के गरियो भन्दा त्यही 10% भन्नेलाई त्योभन्दा माथि चाहिँ नजाने, या त 10% या इआइए रिपोर्टले वातावरणीय अध्ययन प्रतिवेदनले यदि बढी छोड्नुपर्छ भनेको रहेछ भने बढी छोड्ने, नभए एउटा अब मिनिमम 10% भन्ने खालको त्यसमा चाहिँ न्यूनतम 10% पानी तल्लो तटीय क्षेत्रमा छोड्नुपर्ने आयोजनाले भन्ने छ। तर त्यो कस्तो भन्दा 2058 सालको जलविद्युत विकास नीति हो। त्यसपछि त नेपालमा अब 100 हाइड्रो पावरहरू बने र अधिकांश हाइड्रो पावरहरूले 10% छोड्ने इआइए रिपोर्ट वातावरणीय प्रतिवेदनमा पनि त्यही लेख्नुभयो उहाँहरूले, र अहिले उहाँहरूले त्यही मान्यता राखेर काम गरिरहनु भएको छ। तर बिचमा के भयो भने अब यो त नेपालमा त संरक्षित क्षेत्रहरू खास गरी अब मध्य पहाडी क्षेत्रमा उच्च हिमाली जिल्लाहरूमा पहाडी जिल्लाहरूमा थुप्रै चाहिँ संरक्षित क्षेत्रहरू छन्, निकुञ्ज आरक्ष संरक्षण क्षेत्र मध्यवर्ती क्षेत्रहरू छन्। अनि त्यो क्षेत्रमा के गर्ने त भन्ने कुरा हुँदा पहिलो कुरा त त्यहाँ लाइसेन्स दिनु हुन्थेन। वास्तवमा राष्ट्रिय निकुञ्जभित्र संरक्षित क्षेत्रहरूभित्र नै हाइड्रो पावर बनाउने गरी लाइसेन्स दिनु हुन्थेन, सर्वे लाइसेन्सहरू उत्पादन लाइसेन्सहरू दिनु हुन्थेन। अब यहाँ राज्यले के गर्यो भने त्यसको केही मतलबै नगरिकन संरक्षित क्षेत्रको निकुञ्ज आरक्ष आदि इत्यादि त्यहाँको जलीय महत्व जैविकता महत्वलाई ध्यान नदिइकन लाइसेन्स दियो। दिइसकेपछि अब त्यसमा ठुलो क्राइसिस आइसकेपछि समस्या आएपछि बिचमा 2080 सालमा के गरियो भने छुट्टाइयो। जस्तो संरक्षित क्षेत्रभित्र निकुञ्ज आरक्ष मध्यवर्ती क्षेत्र र संरक्षण क्षेत्रभित्रको हकमा कति मेगावाटको हाइड्रो पावर हो त्यही अनुसार चाहिँ प्रतिशत निर्धारण गरियो। जस्तो अब भनौँ न 20 मेगावाटसम्मको 25 मेगावाटसम्मको भने कति पर्सेन्ट, 25-100 मेगावाटसम्मको भने कति पर्सेन्ट, 100-100 मेगावाटको भने कति पर्सेन्ट भनेर एउटा तालिका बनाएर 2080 सालमा यो संरक्षित क्षेत्रको जग्गा उपलब्ध गराउने कार्यविधिमा एउटा तालिका बनाइयो। त्यो तालिकामा 100 मेगावाट भन्दा माथिकाले चाहिँ 3.5 क्युसेक पानी छोड्ने भनेर लेखिया, एउटा निश्चित प्रतिशत त छोड्नु नै पर्ने, त्योभन्दा बढी आवश्यक पर्यो भने कम्तीमा 3.5 क्युसेक पानी छोड्ने भनेर लेखिएको थियो। तर त्यसमा खास गरी यो हाइड्रो पावरवालाहरू जलविद्युत आयोजनाका लगानीकर्ताहरूले ठुलो लबिङ गरेर त्यो प्रावधान हटाउन लगाउन। र अब अहिले के छ भने संरक्षित क्षेत्रभन्दा बाहिरका नदीहरूमा त्यही जलविद्युत आयोजना 2058 भनेको 10%, त्योभन्दा खास गरी संरक्षित क्षेत्रभित्रका आयोजनाको हकमा एउटा तालिका छ, तालिकामा मिनिमम 10 मेक्सिमम 35% भन्ने छ। तर उहाँहरूले त्यो छोडेको अवस्था चाहिँ हामीले वास्तवमा तपाईँहरूले पनि तल देखिराख्नु भएको छ, र हामीले थुप्रै नेपालका धेरै जलविद्युत आयोजनाहरूको तल्लो तटीय क्षेत्रमा परेको प्रभावको बारेमा अध्ययन गर्दा कानुनी हिसाबले हेर्दाखेरि पनि उहाँहरूले त्यो 10% छोड्नु भएको छैन। वास्तवमा यो 10% चाहिँ एकदमै नपुग्ने हो, किनभने तल्लो तटीय क्षेत्रमा पानीको प्रयोग चाहिँ विभिन्न प्रयोजनका लागि हुन्छ। मान्छेको खेतीपाती खेतीपाती सिंचाइका लागि हुन्छ, खानेपानीको लागि हुन्छ, पशुपालन वन्यजन्तु आदि इत्यादिका लागि, अनि त्यो सँगसँगै जुन जलीय जैवविधता छ जलमा हुने जलचरहरूको आवश्यकताको लागि पनि, अब जस्तो हिउँदमा के हुन्छ भने माछाहरू चाहिँ अब हिउँद बर्खात विभिन्न सिजनहरूमा माछाहरू माथि माथि नदीको एकदमै माथिल्लो क्षेत्रमा मुहानसम्म पुगेर माछाको भुराहरू पार्ने त्यस्तो खालको प्रचलन माछाको भनौँ न एउटा त्यो प्राकृतिक सिस्टमै हो। अब यी सारा कुराहरू हेर्ने हो भने अहिले चाहिँ जति जे लेखिएको छ 10% भनेर संरक्षित क्षेत्रभन्दा बाहिर संरक्षित क्षेत्रको भित्रको हकमा एउटा जुन तालिका छ 10-35% मेगावाटको आधारमा, त्यो वास्तवमा संविधानको धारा 30 कल्पना गरे अनुसारको छैन। अब यो यस्तो छ, दुईटा हेर्नुहोस्, अब यो कानुन कार्यान्वयनको कुरा गर्दाखेरि या त अब अलिकता पुरस्कार प्रोत्साहनबाट चाहिँ अगाडि बढ्नु पर्यो, या अनुगमन प्रतिवेदनहरू तयार गरेर भनौँ न ल तिमीले यो चाहिँ पालना गर्यो पालना गरेनौ पालना गर भनेर भन्नु पर्यो, या जरिवाना गर्नु पर्यो। अब जरिवानाबाट सुरु गर्दा के हुन्छ भने आयोजनाहरूले के गर्छन् भने बरु पानी छोड्दै नछोड्ने तल तर जरिवाना तिर्ने, जस्तो तपाईँ के भने पानी नछोडिकन उसले चाहिँ करोडौँ पैसा कमायो भने करोडौँ कमाउनेले 1,00,000 तिर्न 5,00,000 10,00,000 तिर्न त उसलाई त केही पनि ठुलो कुरा भएन। यो प्रभावकारी हुन दुईटा, एउटा सरकारले पनि अनुगमन गरेर प्रतिवेदन तयार गर्ने र प्रतिवेदन बाहिर ल्याउने गर्नु पर्यो, र अर्को अब हाम्रो वातावरण संरक्षण ऐनले के भन्छ भन्दा स्वीकृति गराइएको इआइए रिपोर्ट वातावरणीय अध्ययन प्रतिवेदन चाहिँ कार्यान्वयन गरेको छ कि छैन भनेर उहाँहरूले सेल्फ डिक्लेयर गर्नुपर्ने हुन्छ, त्यो रिपोर्ट वातावरण विभागमा बुझाउनु पर्ने हुन्छ 6-6 महिनामा, त्यो रिपोर्ट अधिकांश अहिले 90% त्यो बुझाउनु भएको छैन।
वडा तहमा हाइड्रो पावरको अटेरीपनले गर्दा अनुगमन प्रभावकारी हुन सकेको छैन। सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाङ्गुल जाङ्बु शेर्पालाई यही विषयमा सोद्धा उहाँको भनाई के रह्यो त?
प्राकृतिक स्रोत साधनमाथिको मानिसहरूको चाहिँ जथाभावी अतिक्रमण जथाभावी चाहिँ प्रयोग जसरी भइराखेको छ त्यो चाहिँ अलि हामी सबैको लागि चिन्ताको विषय हो। प्राकृतिक स्रोत साधन उपयोग गर्नुपर्छ मानव जीवनको हितको निमित्त, तर त्यसलाई उपयोग होइन सदुपयोग गर्नुपर्छ, र त्यो सदुपयोग गर्दाखेरि हामीले लामो हामीभन्दा पछाडिको चाहिँ पिँढीलाई पनि जेनेरेसनलाई पनि मध्यनजर गरेर चाहिँ प्राकृतिक स्रोत साधनलाई हामीले उपयोग गर्नुपर्छ, र प्राकृतिक स्रोत साधन उपयोग गर्न पाउनु चाहिँ हामी पछि आउने जेनेरेसनको उनीहरूको पनि अधिकार भएको हुनाले भोलि उनीहरूले हाम्रो कारणले गर्दाखेरि चाहिँ उनीहरू त्यसबाट वञ्चित भयो भन्ने खालको चाहिँ, र हाम्रो पुर्खाहरूले चाहिँ प्राकृतिक स्रोत साधनको चाहिँ समुचित उपयोग गर्न सकेन भन्ने खालको चाहिँ कुरा चाहिँ नहोस् भन्ने ढङ्गले चाहिँ हामीले त्यो गर्नुपर्छ। र अहिले चाहिँ प्राकृतिक स्रोत साधनलाई चाहिँ एकदम सदुपयोग गर्नुपर्छ, त्यसलाई संरक्षण गर्दै दिगो विकासको निम्ति त्यसको चाहिँ उपयोग गर्नुपर्छ भन्ने कुरामा त सोलधुपको नगरपालिकाको विभिन्न चाहिँ हाम्रो नीतिगत निर्णयहरूमा पनि तपाईँले त्यहाँ पाउनुहुन्छ। हाम्रो चाहिँ नगरसभादेखि हामीले हरेक जुन नीतिगत निर्णयहरू हामी गर्छौँ त्यतिखेर पनि हामीले यो चाहिँ नगरपालिका क्षेत्रको चाहिँ प्राकृतिक सौन्दर्यीकरणहरूलाई चाहिँ असर नपर्ने हिसाबले प्राकृतिक स्रोत साधनहरूको चाहिँ जथाभावी चाहिँ प्रयोग गर्न नदिने हिसाबले त्यसको चाहिँ संरक्षण गर्ने हिसाबले संवर्धन गर्ने हिसाबले चाहिँ त्यसको उपयोग पनि त्यसरी नै गर्नुपर्छ भन्ने हिसाबले त हामी लागि नै परेका छौँ। तपाईँको देशैभरि जहाँ जहाँ चाहिँ जल विद्युत परियोजनाहरू निर्माण भयो होइन, त्यो परियोजना निर्माण भएको ठाउँहरूमा अब त्यो सुक्दै गएको त होइन, तर उनीहरूले 70% विशेष गरेर चाहिँ सुक्खायाममा चाहिँ अलिकति नियमअनुसार पानीहरू खोलामा छाड्नुपर्ने होइन, त्यो जुन कुराहरू चाहिँ उहाँहरूको चाहिँ के अरे चाहिँ यो आई रिपोर्टहरूमा छ होइन, विद्युत विकास विभाग विद्युत नियमन आयोग विद्युत प्राधिकरण ऊर्जा मन्त्रालयसँग उहाँहरूले जुन खालको चाहिँ सम्झौता गराएको छ त्यो सम्झौता अनुसार चाहिँ उहाँहरूले चाहिँ त्यसको नियम पालना नगरेको भन्ने छ होइन। त्यसमा चाहिँ अब तपाईँको अहिले सोलुखुम्बु जिल्लाको मात्रै कुरा गर्ने हो भने पनि लिखु हाइड्रोदेखि लिएर सोलुखोलाका हाइड्रोदेखि लिएर हरेक हाइड्रोहरूमा र देशैभरि त्यसको इस्यु आइराखेको छ होइन, र अब त्यसमा चाहिँ अब हाइड्रोले हाइड्रो निर्माणको क्रममा चाहिँ उनीहरूले अलिक बढी वाटर डिस्चार्जहरू लिएको होइन, र चाहिँ सुखायाममा चाहिँ उनीहरूले हाइड्रो उत्पादन गर्न नसकेको कारणले गर्दाखेरि उनीहरू पेनाल्टीमा गएको, र पेनाल्टीमा बाट बच्नको लागि चाहिँ खोलामा छाड्नुपर्ने पानीहरू पनि सबै उपयोग गरेको भन्ने कुरा चाहिँ देखिन्छ होइन। त्यसलाई हामीले उहाँहरूको चाहिँ पेनाल्टीमा बाट बच्नको लागि चाहिँ उनीहरूले आफ्नो व्यावसायिक हितको लागि मात्रै प्राकृतिक स्रोत साधनको त्यसरी दोहन गर्नु हुँदैन, खोलामा चाहिँ छाड्नुपर्ने सुखायामा छाड्नुपर्ने पानीहरू छाड्नुपर्छ, यदि छाडेन भने चाहिँ अब तपाईँको चाहिँ जनजीवन लगायत होइन तपाईँको चाहिँ प्राणीहरूको निमित्त पनि त्यसले चाहिँ ठुलो इकोलोजिकल प्रब्लमहरू ल्याउँछ होइन। त्यस कारणले गर्दाखेरि हामीले यो कुरा सुरुदेखि नै उठाउँदै आएको छौँ, हामीले चाहिँ सम्बन्धित हाइड्रोहरूलाई पत्रचार गरेर उनीहरूलाई बोलाएर छलफल गराएर पनि हामीले चाहिँ उहाँहरूको ध्यान आकर्षण गराएका छौँ। उहाँहरू हामीले ध्यान आकर्षण गरेको बेलामा, पत्र पठाएको बेलामा, हाम्रो अनुगमनको बेलामा केही दिन पानी छाड्ने, फेरि केही दिनपछि फेरि चाहिँ 100% पानी लिने जुन प्रवृत्ति देखाएको छ, त्यसको लागि चाहिँ अब सोलदुतको नगरपालिकाले पनि अहिले पनि हिजो भर्खरै मात्रै हामीले हाइडहरूलाई यो विषयमा चाहिँ ध्यान आकर्षण पनि गऱ्यौँ। अब सुक्खायाम सुरु भयो, ड्राई सिजन सुरु भयो, अब तपाईँहरूले खोलामा चाहिँ खोला खोलासम्म पानी छैन, जीव जन्तु चराचुरुङ्गीदेखि लिएर त्यसले समग्र चाहिँ वातावरणमा त्यसले समस्या ल्याएको छ भन्ने कुरामा हामीले चाहिँ उनीहरूलाई भनेको छौँ। सोलो दुधकुण्ड मात्रै यसको चाहिँ नियमन निकाय होइन।
नगरपालिकाका प्रमुखले नियमन केन्द्र सरकारको क्षेत्र अधिकारमा पर्ने बताउनु भयो। अब हेरौँ जिल्लाको समन्वयकारी भूमिकामा रहेको जिल्ला समन्वय समितिले के गरिरहेको छ। प्रमुख कृष्ण प्रसाद निरौलालाई सुनौ।
हाइडोहरू पानी नछोडेको कारणले गर्दा, नियम अनुसार पानी नछोडेको कारणले गर्दा पर्न गएको असजिलो मैले पटक पटक अनुगमन पनि गरेका छु र मैले सम्बन्धित निकायमा त्यहाँ त्यागपछि अप्ठ्यारोको बारेमा चाहिँ मैले ध्यान आकर्षण पनि गराएको छु र खासै त्यो त्यसपछि एउटा परिणाम निस्किन सकेको अवस्था छैन। हामी त्यही शोकको विकासका लागि हामीले गर्ने सहयोगमा सहयोग पनि गर्नुपर्छ। वातावरणीय प्रभावलाई अत्यन्तै मध्यनजर गरेर जनजीवनमा, पशु पक्षीमा, बोट बिरुवामा पर्ने प्रभावको बारेमा अत्यन्तै सचेत हुनुपर्ने छ। यसको लागि चाहिँ म तपाईँको यो लोकप्रिय रेडियो मार्फत सम्पूर्ण हाइड्रो सञ्चालकको साथीहरूलाई, कम्पनीहरूलाई नियम अनुसारको चाहिँ नदीमा पानी छोड्न आग्रह गर्छु। यदि चाहिँ यो खालताल र अड्डे गरेमा यसको परिणाम चाहिँ अलिकति नराम्रो पनि हुनसक्छ। मैले यो भन्दै गर्दा यो शब्द अलिकति छिटो पनि हुनसक्छ होला, त्यसै यसको विस्तृत व्याख्या त अलिकति बसेरै गर्नुपर्ने हुन्छ। अहिलेलाई के अरे हामीले चाहिँ सम्झौता गरे अनुसारको सम्झौतालाई कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई म ध्यान आकर्षण गर्न चाहन्छु। त्यस्तो समयको दुर्दशा मैले अनुगमनको क्रममा देखेको छु। हाम्रा परम्परागत घातहरूमा चाहिँ के अन्तिम तासने लास जराइसकेपछिको चाहिँ त्यो पाकिरहेका ती चाउरा कोइला या पाकिरहेको अवशेष बजाउने पानी नभएको परे मैले त्यो दुर्दशा देखेको छु। मैले चाहिँ समन्वय समितिको तर्फबाट समन्वय समितिको प्रमुख हुनुको नाताले सम्झौता अनुसारको नियम चाहिँ नै कार्यान्वयन गर्न चाहिँ मैं पहिलो प्रहार गर्ने सोचमा छु, त्यसपछि सुधार आउँछ भन्ने म ढुक्छु।
सोलुखुम्बुमा ठुला नदीहरू सुक्ने समस्या विकराल बन्दै जाँदा स्थानीय सरकारले केन्द्रले लाइसेन्स दिने भएकाले आफूहरू शक्तिहीन भएको गुनासो गरेका छन्। यसै सन्दर्भमा हुङ्गा खोलाको विषयमा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य कुलुङलाई सुनौ।
हाइडो बनाउन नदिनु पर्यो, छि त अब यतिकै खोला नाला पगेको हेरेर भन्नु पर्यो। स्थानीय त लाग्दा खेरि माथि सरकारले नै केन्द्रले नै बनाउन दिने हो, लाइसेन्स दिइसकेपछि त्यो हामीले त ऊ हुँदैन, त्यो हामीले त आन्दोलन गर्छौँ के गर्छौँ, त्यो त अब ऊ छ त्यसरी अब गरेपछि त अब ऊ हुन्छ त हौ, अब हाम्रो खोला नाला त्यतिकै चुक्दै छ, अब त्यतिकै पनि अब खोला त अलिकति सुक्छ नै, तर अब त्यसरी हाइडोले चलाएपछि त अब ओसो त सुक्ने नै भयो, तर त्यो रोक्नलाई स्थानीयले केही गर्न सक्दैन।
स्थानीय सरकारहरूले केन्द्रको लाइसेन्सले आफूहरूलाई बाँधेको गुनासो गरे। अब हेरौँ प्रदेश सरकारले चाहिँ यो अन्यलतामा के जिम्मेवारी लिन्छ। सुनौ कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको भनाई।
पानी छोड्ने नाला, खोला नालाको जम्मै पानी लैजान पाउनुहुन्न, उहाँले निश्चित प्रतिशत चाहिँ कानुनले तोके अनुसारको पानी छोड्नु पर्छ। त्यो छोडेन भन्ने यहाँहरूको गुनासो हुन सक्छ, मलाई लागेको त्यही हो। त्यो त स्थानीय सरकार त्यहाँ त त्यहाँ स्थानीय उत्पादन गरिराख्नु भएको छ, विद्युत उत्पादन गरिराख्नु भएको छ, उहाँहरूसँग बसेर छलफल स्थानीय सरकारले चाहिँ छलफल गर्दाखेरि त्यसको निकास निस्किन्छ होला भन्ने लाग्छ। यदि निस्केन भने त्यो कुन कुन हाइड्रो पावरले त्यो खालको र हामी पनि सचेत गराउने उहाँहरूलाई अनुरोध गर्ने होइन भने अब कानुनी रूपबाट उहाँहरूलाई चाहिँ अगाडि बढाउन पनि जरुरी छ। कुनै पनि खोलामा सिँचाइ लैजानु पर्यो भने 10% पानी छोड्नुपर्छ भनेपछि यो त हाइड्रो पावर भनेपछि बिजुली उत्पादन गर्ने कुरा हो। बिजुली उत्पादन गर्ने कुरामा चाहिँ उहाँहरूले जति प्रतिशत पानी छोड्नुपर्छ भन्ने कानुनी कुरा छ, त्यो कुरा त उहाँहरूले छोड्नुपर्छ। अब छोडेन भनेदेखि त्यहाँको स्थानीय चाहिँ उपभोक्ताहरू भयो, स्थानीय चाहिँ सरकार भयो, बिचमा चाहिँ उहाँहरूसँग बसेर छलफल गर्नु पर्यो। भएन भने उहाँहरूलाई चाहिँ कानुनी दायरामा ल्याउनु पर्यो, किनभने त्यहाँको चाहिँ समाजलाई उहाँहरूले काम गर्नु पनि त्यहाँको समाजलाई नेगेटिभमा राखेर उहाँको चाहिँ विरुद्ध मात्रै उहाँहरूले काम काम गरेर त उहाँहरू सफल हुन सक्नुहुन्न. त्यसले गर्दाखेरि कम्तीमा पनि जे कानुनमा जे व्यवस्था गरेको छ न्यूनतम अरू नभए पनि कानुनमा भएको व्यवस्था त उहाँहरूले पालना गर्नुपर्छ. लोकतन्त्र पछाडि कानुन भन्दा माथि संविधान भन्दा माथि कोही छैन. त्यसले गर्दाखेरि कानुनी राज्यमा उहाँहरूलाई चाहिँ कानुनी कारवाही नहुने भन्ने त प्रश्नै रहेन नि. तर त्यो बाटोमा आउनुभन्दा पहिला चाहिँ उहाँहरूले समझदारी सहकार्य गरेर स्थानीय पालिका स्थानीय उपभोक्ता जनताहरूसँग बसेर छलफल गरेर त्यसलाई चाहिँ कसरी चाहिँ हल गर्न सकिन्छ.
वडा अध्यक्षले आँखा छली भएको, नगर प्रमुखले केन्द्र सरकार नियमनकारी निकाय भएको र महाकुलुङका अध्यक्षले केन्द्रको लाइसेन्सले स्थानीय शक्तिहीन भएको बताउनु भयो. यसरी त जलविद्युत आयोजना कानमा तेल हालेर बसिरहेको देखिन्छ. तीन तहका सरकारका सबै प्रतिनिधिहरूलाई समस्याको ज्ञान छ, तर नियमन प्रभावकारी हुन सकेको छैन.
यो श्रृङ्खला भरिको खोजले हामीलाई एउटै निष्कर्षमा पुर्यायो, जलविद्युत आयोजनाहरू जिम्मेवार देखिएनन्. जिल्ला प्रमुखले अनुगमनको खासै परिणाम ननिस्केको र मन्त्रीले कानुनको बाटोमा जान सुझाव दिए पनि व्यावहारिक निकास निस्किएको छैन.
जलविद्युत आयोजनाको यो उपेक्षा आज सिङ्गो पारिस्थितिकीय प्रणाली माथिकै प्रहार हो. खोलाको सबै पानी प्रयोग गरेर जलचर प्राणीहरूको अस्तित्व मेटाउन मिल्छ, अनि आदिवासीको मृत्यु संस्कारमा अस्तु बगाउने समेत पानी नहुनु कस्तो विडम्बना. नियम र थिति मिच्ने आयोजनाहरूलाई च्याप्नुपर्ने संघीय सरकार र नियमनकारी निकायको बाध्यता के छ?
एकातर्फ जलवायु परिवर्तनको असर, अर्कोतर्फ खोलाहरूको उपयोगमा चरम लापरवाहीले निम्त्याउने वातावरणीय संकट कति भयानक हुन्छ भनेर आकलन कसले गर्ने? यी तमाम सवालहरूको सम्बोधन राज्यका निकायबाट तत्काल हुन जरुरी छ. कार्यक्रम प्रकृति र जीवनको आजको यो पहिलो श्रृङ्खला तपाईँलाई कस्तो लाग्यो?
श्रोता, तपाईँको सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हाम्रो टेलिफोन नम्बर 0385971111 हामीलाई फोन गर्न सक्नुहुनेछ. साथै फेसबुकमा facebook.com/radioeverest96.8 र हाम्रो वेबसाइट everestupdate.com मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ.
आजको लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ. अर्को अङ्कमा भिन्नै विषयवस्तुको साथमा उपस्थित हुने वाचा गर्दै म सबिना राई
र म दोर्जी तामाङ
बिदा हुन्छौ.
धन्यवाद, नमस्कार.